आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्कार तथा जय मसीह। प्रिय श्रोताहरू, म आशा गर्दछु तपाई सबै आराम कुशलै हुनुहुन्छ होला। यहाँ हामी सबै आराम कुशलै छौं प्रभुको अनुग्रहले। श्रोता, आज पनि पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा प्रस्थान 8 अध्याय र 9 अध्यायबाट देख्न गइरहेका छौं। प्रस्थान 8 अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ मिश्रमा भ्याङ्गुताहरूको विपत्ति परमेश्वरले पठाउनुहुन्छ अनि फिरुनले आफ्नो हृदय फेरि एकपल्ट कठोर पार्दछ। परमेश्वरले भूसुनाको विपत्ति पठाइदिनुहुन्छ र परमेश्वर फिरुनको घमण्डलाई नम्र पार्नुहुन्छ। मिश्रलाई फेरि झिंगाहरूको झुण्डहरूद्वारा आक्रमण गरिन्दछ, सम्भवत पवित्र पूज्य गोब्रे किरा। अनि त्यसपछि देख्दछौ मोसाले मध्यस्थको रूपमा आफैलाई परमेश्वरसँग घनिष्ठ सम्बन्धको प्रयोग गर्दछन्। टिप्पणी: मिश्रको मुलुकमा विपत्ति महामारी निरन्तर जारी रहन्छ। परमेश्वर प्रतिमा पूजामा लागेका मानिसको विरूद्धमा आफ्नो आक्रमण निर्देशन गरिरहनु भएको छ। दोस्रो विपत्ति चाहिँ भ्याङ्गुताहरूको झुण्डहरूको हो। भ्याङ्गुताहरू हेका, जुन भ्याङ्गुताको टाउको भएको देवीद्वारा प्रतिनिधित्व गरिएको थियो। उही समयमा हापी देवतालाई भ्याङ्गुताको हातमा समातेको र जसको मुखबाट पोषण वा आहारको धारा बहेको चित्रित गरिएको थियो। यसले नीलको देव र भ्याङ्गुता देवी, जो सबभन्दा पुरानो र देवीहरूका आमा थियो, मिश्रमा यसको बीचमा, मतलब नीलको देव र भ्याङ्गुता देवी बीच घनिष्ठ सम्बन्धको संकेत गर्दछ। तिनी उर्वरताको र पुनर्जन्मको देवी थिइन्। एउटा मिश्री तस्विरले हेक्का देवले ओर्सेसको पुनरुत्थानको असर गर्न मन्त्रतन्त्रको पाठ गरेको देखाउँछ र पर्खालमा कुदेको चित्रले रानीको अगाडि घुँडा टेकिरहेको हेसेपसेटको जन्ममा निरीक्षण गरिरहेको देखाउँछ। प्रस्थान 8:1-5 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ: फेरि परमप्रभुले मोसालाई भन्नुभयो, गएर फारोलाई भन्, परमप्रभु यसो भन्नुहुन्छ, मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे, तैले तिनीहरूलाई जान दिइनस् भने म तेरो सारा देशलाई भ्याङ्गुताहरू पठाएर सताउनेछु, अनि नील नदी भ्याङ्गुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ, तेरो अधिकारीहरूका घर घरमा र तेरा प्रजामाथि र तेरा चुलाहरू र पीठो मुस्ने आरीहरूमा आउनेछन्। ती भ्याङ्गुताहरू त र तेरा प्रजाहरू र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्। तब परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन, आफ्नो लहरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस् र मिश्रभरि भ्याङ्गुताहरू आउन्। मित्र, भ्याङ्गुताहरू जताततै थिए। मिश्रीहरूको पलङमा, भान्साघरमा, घरका हरेक कोठाहरूमा, चुल्लाहरूमा, पीठो मुस्ने भाँडाहरूमा जताततै थिए। जब तिनीहरू हिँड्दथे वा चल्दथे, तिनीहरू भ्याङ्गुताहरूमाथि हिँड्दथे, र जब तिनीहरू बस्दथे, भ्याङ्गुताहरूमाथि बस्थे, जब तिनीहरू सुत्दथे, भ्याङ्गुतामाथि सुत्दथे। ओ मित्र, यो भयानक स्थिति थियो। एउटा दुईवटा मात्र भ्याङ्गुताले केही असर गर्दैनथ्यो, तर यदि धेरै भ्याङ्गुताहरूले निश्चय नै थुप्रै विपत्ति खेलायो। अनि अर्कोपट्टि तिनीहरू पवित्र पूज्य थिए मिश्रीहरूको निम्ति, र तिनीहरूलाई मार्नु हुँदैनथ्यो। यो परिस्थिति अति नै जटिल मिश्रीहरूको निमित्त देखा पर्दछ। अनि छ र सात पदमा भनिएको छ, यसैले हारूनले आफ्नो हात मिश्रका पानीहरूमाथि पसारेर भ्याङ्गुतारू निस्केर मिश्र देशकै ढाके, तर जादुगरहरूले पनि आफ्नो गोप्य सिपद्वारा त्यसै गरे र मिश्रमा भ्याङ्गुताहरू निकाले। फेरि एकपल्ट मिश्री जादुगरहरूले भ्याङ्गुताहरूको विपत्तिको नक्कल गरे, तिनीहरूले पनि त्यसै किसिमले त्यो भ्याङ्गुताहरू आफ्नो जादुद्वारा निकाले। यसले फेरि शैतानको शक्तिको यहाँ प्रकट गर्दछ। अनि आठदेखि एघार पदमा भनिएको छ, तब फारोले मोसा र हारूनलाई बोलाउन पठाए र भने, परमप्रभुसित विन्ती गर कि उहाँले म र मेरो प्रजाबाट भ्याङ्गुताहरू लैजाउन्, अनि परमप्रभुको निम्ति बलि चढाउनलाई तिम्रा मानिसलाई म जाने दिनेछु। मोसाले फारोलाई भने, हुकुम गर्नुहोस्, कुन बेला म तपाईँ र तपाईँका अधिकारीहरू र तपाईँका प्रजाको निम्ति विन्ती गरौं र भ्याङ्गुताहरू तपाईँ र तपाईँका घरहरूबाट नष्ट भएर जाउन् र नील नदीमा मात्र रहन्। उनले भने, भोलि। मोसाले भने, तपाईँको वचन अनुसार होस्, र तपाईँले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वर जस्तो अरू कोही छैन। भ्याङ्गुताहरू तपाईँ र तपाईँका घरहरू र तपाईँका अधिकारीहरू र तपाईँका प्रजाबाट फर्केर जानेछन् र केवल नील नदीमा मात्र रहनेछन्। मित्र, यो चाखलाग्दो कुरा छ कि यद्यपि ती जादुगरहरू प्रशस्त भ्याङ्गुताहरू ल्याउन सके तापनि, योग्य भए तापनि, तिनीहरूले यसको हटाउन सकेनन्। फिरुन यस विपत्तिद्वारा थुप्रै विचलित र चिन्तित थिए, दुखित भए र हरेक कुराको प्रतिज्ञा गर्न उनी तयार भए। परमेश्वर यो फिरुन राजालाई वास्तवमा उहाँ को हुनुहुन्छ भन्ने कुराको चिन्ह बाध्य गर्न गइरहनु भएको थियो। अनि पद बाह्रदेखि पन्ध्रमा भनिएको छ, तब मोसा र हारून फारो कहाँबाट निस्केर गए। परमप्रभुले फारोमाथि पठाउनु भएका भ्याङ्गुतारको बारेमा मोसाले पुकारा गरे, अनि परमप्रभुले मोसाको वचन अनुसार गर्नुभयो। भ्याङ्गुतारू घर आँगन र मैदानमा मरे। मानिसहरूले ती बटुलेर थुप्रो लगाए र देश गनाउन लाग्यो। तर जब फारूले सबै शान्त भएका देखे, तब परमप्रभुले भन्नुभए बमोजिम, उनले आफ्नो हृदय कठोर गरे र मोसा र हारूनका कुरा सुनेनन्। यस अनुच्छेदले फिरुन राजाको वा फारोन राजाको हृदयको कठोर पार्ने कामको हामीलाई धेरै व्यापक विस्तृत तस्विर दिन्छ। हामीलाई भनिएको छ, तिनले आफ्नो हृदयलाई कठोर पारे। यसमा परमेश्वरको गर्नुपर्ने भाग चाहिँ फारो वा फिरुनको हृदयमा पहिलेदेखि नै भएको कुराको बाह्य सत्तामा ल्याउनलाई थियो। यसपछि तेस्रो विपत्तिको देख्छौ, जुन भूसुनाको विपत्ति हो। पद सोह्रदेखि उन्नाइस पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारूनलाई भन, तपाईँको लौरो लिएर जमिनको धुलोमा हिर्काउनुहोस् र ती मिश्रभरि भूसुना बन्यन्। तिनीहरूले त्यसै गरे। जब हारूनले लौरो लिएर आफ्नो हात पसारेर जमिनको धुलोमाथि हिर्काए, तब मानिसहरू र पशुहरूमा भूसुना लागे। सारा मिश्रभरिको धुलो भूसुनै भूसुना भयो। ती जादुगरहरूले पनि आफ्नो गोप्य सिपद्वारा भूसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भूसुना रहिरहे। तब जादुगरहरूले फारूलाई भने, यसमा त परमेश्वरकै हात छ। तर परमप्रभुले भन्नुभए भम्बोजिम, फारूको हृदय कठोर भयो र उनले तिनीहरूका कुरा सुनेनन्। मित्र, यस बेलासम्म जादुगरहरू परमेश्वरको हातद्वारा भएका हरेक आश्चर्य कर्महरूको नकल गर्न योग्य भइरहेका थिए। केही कारणको लागि तिनीहरू यो विपत्तिको उतार्न शक्तिहीन भए। तर जेसुकै होस्, कमसेकम तिनीहरूले अन्तिममा यस विपत्तिमा परमेश्वरको औंलाहरूका हातहरूका महसुस गरे। परमेश्वर बिस्तारै मिश्रीहरू यो कुरा पत्यार गर्न लगाइरहनु भएको थियो कि उहाँ मात्र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। यी देवहरूको आराधना गर्ने काम मिश्रीहरूको जीवनमा तिनीहरूको दैनिक रूटिनहरूमा प्रवेश गरेको थियो। यस इन्साफले भूमिदेव गेपमाथि घृणा अइच्छाको ल्यायो। गेप चाहिँ मिश्रीहरूको निमित्त निकट रूपमा पृथ्वीसँग यसको हरेक क्षेत्रहरूसँग सम्बन्धित थियो। गेप नै एक थिए जसले आफ्नो रिपोर्ट फसल बाली नालीको राज्यको ओस्री जजलाई दिदथ्यो। अहिले मिश्रको भूमिको हरेक धुलो भूसुनै भूसुना भयो र यो भूसुनाले पूरा मिश्रभरि छाए थियो। अनि यो भूसुनाहरूको महामारी वा विपत्ति मिश्री जादुगरहरूले नकल गर्न सकेनन्। यसपछि हामी चौथो महामारी वा विपत्ति देख्छौ, झिंगाहरू 20-23 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो, त्यसलाई भन, परमप्रभु यसो भन्नुहुन्छ, मेरो आराधना गर्न मेरा प्रजालाई जान दे, मेरा प्रजालाई जान दिनस भने हेर त तेरा अधिकारीहरू र तेरा प्रजामाथि र तेरा घरहरूमा म हुल्का हुल झिंगा पठाउनेछु र मिश्रीहरूका घर घरमा र तिनीहरू रहेका ठाउँहरूमा समेत हुल्का हुल झिंगा थुप्रिनेछन्। तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोसेन प्रदेशलाई चाहिँ छुट्याउनेछु र त्यहाँ झिंगाका बथान हुने छैनन्। तब तैले जान्नेछस् कि म परमप्रभु यस देशमा छु। यसै गरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्नता ल्याउनेछु। यो आश्चर्यपूर्ण चिन्ह भोलि हुनेछ। मित्र, यस समयसम्म महामारीको विपत्तिले दुवै मिश्रका भूमि र इसरायलीहरू रहेको कोसेन प्रदेशलाई छोएकोले गर्दा, असर पारेकोले गर्दा धेरै मानिसहरू सम्भवत फिरुनलाई वा फारोलाई भनिरहेका थिए, जबकि गोसेन प्रदेशलाई पनि विपत्तिले असर गरेकोले गर्दा यो महामारीको विपत्तिको घटनाको बारेमा तिनीहरूले आफ्नै स्वाभाविक स्पष्टीकरण दिए। हुन सक्छ तिनीहरूले यो भन्यो होला कि तिनीहरूको एउटा देव रिसाए। अहिले यस समयमा हरेक कुरा पूर्ण रूपमा स्पष्ट हुँदछ। तर पनि जब परमेश्वर अहिलेबाट त्यो कुरालाई घोषणा गर्नुभएकोले गर्दा त्यहाँ यो कुराको भिन्नता हुन आवश्यक थियो र निम्न कुनै पनि विपत्तिहरू इसरायलीहरू रहेको गोसेनको प्रदेशलाई छुने छैन। अहिलेबाट दण्ड इन्साफ खाली मिश्रका मुलुकमा मात्र र त्यहाँका बासिन्दाकोमा मात्र खस्दछ। चौथो विपत्ति झिंगाहरूको हो। यी झिंगाहरू सम्भवत तिनीहरूका पवित्र पूज्य गोब्रे किरा थियो। तिनीहरू सूर्यदेव रोको निम्ति पवित्र पूज्य थिए। यस विपत्तिको तीव्रता त्यस तथ्यमा प्रतिबिम्ब गरिएको छ कि मोसासँग यस समयमा हिरुन केही हदसम्म सम्झौतामा आउन इच्छुक भए। जब पवित्र गोब्रे किराहरूले जमीनलाई आक्रमण गरेको समयमा फारोले अर्थात फिरुनले बनाएको सम्झौताका ध्यान दिनुहोस्। 24-27 पदमा भनिएको छ, अनि परमप्रभुले त्यसै गर्नुभयो, फारोको महल उनका अधिकारीहरूका घर घरमा हुल्का हुल झिंगाहरू आए र झिंगाहरूको कारण मिश्र बर्बाद भयो। तब फारोले मोसा र हारूनलाई बोलाएर भने, तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढाऊ। तर मोसाले भने, यसो गर्नु ठिक हुँदैन, किनकि परमप्रभु हाम्रा परमेश्वरको निम्ति हामीले चढाउने बलिदेखि मिश्रीहरू घिन मान्छन्। मिश्रीहरूकै आँखाका सामुने उनीहरूले घिन गर्ने बलि हामीले चढायौं भने त उनीहरूले हामीलाई ढुङ्गाले नहान्लान्। हामी 3 दिनको बाटो गएर उजाड स्थानमा परमप्रभु आफ्ना परमेश्वरको आज्ञा गर्नुभए बमोजिम उहाँको निम्ति हामीले बलि चढाउनु पर्दछ। मिश्री गोब्रे किराले अनन्त जीवनको बताउँदथ्यो। यो कुराको कल्पना गर्नुहोस् कि अति नै पवित्र पूज्य कुरा मानिसहरूको लागि श्राप भएको छ र त्यस मुलुकमा विपत्ति भएको छ। फारोले अर्थात फिरुनले अब सम्झौता गर्न चाहन्छन्। तिनले बाँकी अन्य निम्न पदहरूमा उल्लेखित विपत्तिहरू आउँदा पनि हरेक पल्ट सम्झौता बनाउने कोसिस गर्छन्। मोसा र हारून इसरायलीहरू 3 दिनको बाटो गएर परमप्रभु परमेश्वरको निम्ति बलि चढाउन भन्ने चाहन्थे। फेरुनले भने, ठिकै छ, तिमीहरू परमप्रभुको निम्ति बलिदान गर्न सक्छौ, तर यसै मिश्रको मुलुकमा गर। अनि यस प्रकारको सम्झौता धेरै ख्रिस्टियनहरू गर्दछन्। यो सधैँ सैतानिक हो। यो सम्झौताले भन्छ कि हामी ख्रिस्टियन बन्न सक्छौ, तर सानो विचार वा संकीर्ण विचारको होइन। ठूलो स्वतन्त्रता, फराकिलो विचार भएको ख्रिस्टियन बन र आफ्नो जीवनलाई नबदल। यदि तपाईँको जीवन परिवर्तन भएको छैन वा बदलेको छैन भने तपाईँ खास ख्रिस्टियन हुनुहुन्न। मित्र, जब तपाईँ आफ्नो उद्धारको निम्ति आफ्नो विश्वास ख्रिस्टमा लगाउनुहुन्छ, यसले तपाईँको जीवनलाई पनि परिवर्तन गर्दछ, बदल्छ। त्यहाँ नै ख्रिस्टियन आचरण आउँदछ। आन्तरिक पुरानो मनुष्य पहिले बदली हुनुपर्छ। मित्र, मेरो भनाइको विषय हो कि आज थुप्रै ख्रिस्टियनहरू र समकालीन मण्डलीहरू धेरै सम्झौता गर्दछन्। तपाईँ प्राय तिनीहरूलाई र संसारका मानिसहरूको बीच भिन्नता बनाउन सक्नुहुन्न। तिनीहरूको सोचाइ, व्यवहार, आचरण, जीवन ढाँचा संसारका मानिसहरू भन्दा कति पनि फरक छैन। आज त्यहाँ मण्डलीमा थुप्रै ख्रिस्टियन भनाउँदाहरू छन् जो मिश्रको मुलुकमै बलिदान गरिरहेका छन्। तिनीहरू उच्च फराकिलो विचारधाराका व्यक्ति हुन् र तिनीहरू सानो विचारका व्यक्ति बन्न चाहँदैनन्। तिनीहरू संसारिक व्यक्ति जस्तै जिउन चाहन्छन्, सम्झौताको जीवन। हामी आज दुई खालको घोडाको पीढ़ीमा छौ, एउटा घोड़ा चाहिँ कालो र अर्को चाहिँ सेतो। यदि तपाई ती दुवै घोड़ामा चढ्न चाहनुहुन्छ र एउटा खुट्टा एउटा घोड़ामा र अर्को खुट्टा अर्को घोड़ामा दोस्रो घोड़ामा लगाउनुहुन्छ भने तपाई चाँडै नै अनौठो आविष्कार बनाउनुहुन्छ। घोड़ाहरू अर्को उल्टो दिशाहरूमा कुद्नेछन्। मित्र, एउटा अर्को दिशामा कुद्नेछ भने अर्को अर्को दिशामा कुद्नेछ। तपाईले आफ्नो मनलाई तयार गर्नुपर्छ कि कुन एउटा घोड़ामा तपाई चढ्न चाहनुहुन्छ। मोसाले फिरुनको सम्झौतालाई स्वीकार गर्ने छैनन्। मोसाले बरू तीन दिन बाटो गरेर आफ्नो परमप्रभुको निम्ति बलिदान गर्न उजाड स्थानमा जाने कुरामा जोड़ दिन्छन्। फारो अर्को दोस्रो सम्झौतामा निर्णय गर्दछन्। 28 पदमा भनिएको छ, फारोले भने, म तिमीहरूले उजाड स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति बलि चढ़ाउनलाई जान त दिनेछु, तर धेरै टाढा चाहिँ नजाऊ, मेरो निम्ति पनि बिन्ती चढ़ाइदेऊ। मित्र, फेरि यो पनि पहिलेको जस्तै उही खालको सम्झौता थियो जस्तो कि हामी धेरै कलेसिया मण्डली र ख्रिस्टियनहरूको जीवनमा पाउँछौ। जसले संसारको कार्यक्रमलाई काक लिँदछ, तिनीहरूले आफ्नो सम्पूर्ण कार्यक्रमलाई मेला भोज, प्रतियोगिता, प्रतिस्पर्धा र पदोन्नतिको आधारमा चलाउँछन्। तर वास्तवमा तिनीहरू धेरैले ख्रिष्टको उद्धारको बारेमा कति पनि जानेका हुँदैनन्। तिनीहरू संसारसँग सम्झौता गर्न कति पनि हिचकिचाउँदैनन्। अहिले फिरुनले पहिलो सम्झौता भन्दा त्यति फरक सम्झौता बनाउँदैनन्। 29-32 पदमा भनिएको छ, मोसाले भने, म तपाईँबाट बाहिर जान साथ फारो र तपाईँका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झिंगाहरूका हुल हट्न भनी म प्रार्थना गर्नेछु, तर परमप्रभुको निम्ति बलि गर्न जान नदिएर फारोले फेरि छल नगर्नुहोला। तब मोसा फारो कहाँबाट बाहिर गएर परमप्रभुलाई विन्ती गरे, अनि परमप्रभुले मोसाको वचन अनुसार गर्नुभयो र फारो र उनका अधिकारीहरू र उनका प्रजाहरू कहाँबाट ती झिंगारका हुल एउटै पनि नरहने गरी हटे। तर यसपल्ट पनि फारूले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्। फारूले फेरि आफ्नो हृदय कठोर गरिरहेका छन् र परमेश्वर तिनको हृदयमा पहिले नै वास्तवमा के कुरा छ त्यो कुरा प्रकट गर्न लगाइरहनु भएको छ। तुरन्तै प्रस्थान 9 अध्यायतिर पनि हामी प्रवेश गरौं। यहाँ पहिलो कुरा देख्छौ, इसरायलको पशुहरू कहाँ परमेश्वर रोडी पठाउनुहुन्छ र मिश्रीहरू स्वयं कहाँ पनि असहनीय पिलो र खटिराहरू पठाइदिनुहुन्छ। त्यसपछि अन्त्यमा परमेश्वर भयानक आँधीको अवधिमा असिनाको विपत्ति पठाइदिनुहुन्छ। यो 9 अध्यायको टिप्पणी हो। परमेश्वर निरन्तर फारूकको हृदय कठोर ढित र उसको मानिससँग निरन्तर व्यवहार गरिरहनु भएको छ। जति समयसम्म फारो परमेश्वरलाई विरोध गर्छन्, संकष्ट र वेदना र समस्याहरू मिश्रको देशमा हनैने छ र त्यहाँका मानिसहरूको जीवनमाथि पनि। यस अध्यायसम्म हामीलाई भनिएको थियो कि फारोले आफ्नो हृदय कठोर पारे, र अहिले हामीलाई भनिएको छ कि परमेश्वरले फारोको हृदय कठोर पार्नुभयो। निरन्तर परमेश्वरलाई चिन्ने काम र उहाँको इच्छा र आज्ञाहरूलाई इन्कार गर्ने कामले विध्वंस गर्ने परमेश्वरको शक्तिको ल्यायो। परमेश्वर हामीमाथि आफ्नो आशिष खन्याउन र हामीलाई बचाउन चाहनुहुन्छ, तर हाम्रो इन्कार गर्ने कामले आशिषलाई श्रापमा परिवर्तन गर्न सक्छ। अनि यही नै कुरा फारोसँग भएको हामी देख्छौ। सबभन्दा पहिले हामी देख्छौ 5 विपत्ति, उहाँ पशुहरू कहाँ रोडी पठाउनुहुन्छ। 9:1-7 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, फारो कहाँ गएर त्यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, मेरा प्रजालाई मेरो आराधना गर्न जान दे, तैले तिनीहरूलाई जान दिन अस्वीकार गरिस र अझै रोकेर राखिस भने खेत मैदानमा भएका तेरा पशुहरू अर्थात घोड़ा गधा ऊँट गाई वस्तुहरू र भेड़ा बाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ र त्यहाँ भयानक रूढ़ी आउनेछ। तर परमप्रभुले इसरायलका गाई वस्तु र मिश्रका गाई वस्तुमा भेद राख्नुहुनेछ र इसरायलीहरूको एउटै पनि पशु मर्ने छैन। परमप्रभुले यसो भनेर एक निश्चित समय ठहराउनुभयो। भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्छ, अनि भोलिपल्ट परमप्रभुले त्यो काम गर्नुभयो र मिश्रका सबै गाईवस्तु मरे, तर इसरायलीहरूको एउटै पनि गाईवस्तु मरेन। फारूले सो हेर्नलाई मानिसहरू पठाए, तर इसरायलीहरूका गाईवस्तुहरू मध्येको एउटै पनि मरेको उनीहरूले देखेनन्। तापनि फारूको हृदय कठोर भइ नै रह्यो र उसले मानिसहरूलाई जान दिएन। मित्र, कुनै व्यक्तिले सोचलान, अब यस बेलासम्म त फारो प्रभावित भए र इसरायलका सन्तानहरूलाई जान दिनेछन्, वास्तविकता स्पष्ट छ कि परमेश्वर यो विपत्तिमा संलग्न हुनुहुन्छ र उहाँ यो राजा र तिनका प्रजाहरूसँग निश्चित रूपमा व्यवहार गरिरहनु भएको छ। यसपछि हामी देख्छौ छैठौं विपत्ति जुन मिश्रीहरूको शरीरमा खटिरा र पिलो हो। आठदेखि दश पदमा भनिएको छ, फेरि परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, भट्टीबाट आफ्ना आफ्ना मुठीभरि खरानी ल्याऊ र मोसाले फारोको आँखाकै सामु यो आकाशतिर छरिदियोस्। त्यो सारा मिश्रमा मसिनो धुलो भएर मिश्रका सबै मानिस र पशुका शरीरमा खटिरा बन्नेछन्। तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुने खड़ा भए र मोसाले हावामा त्यो झारिदिए र छरिदिए अनि मानिस र पशुका शरीरमा खटिरा निस्किआए। मलाई लाग्छ यो खटिरो वा पिलो सबभन्दा पहिले फेरुनबाट वा फारोबाट आरम्भ भयो र त्यसपछि सबै प्रजा र पशुहरूमाथि। अनि एघार पदमा भनिएको छ, जादुगरहरू खटिराको कारणले गर्दा मोसाको सामुने टिक्नै सकेनन् किनकि जादुगरका शरीरमा सारा मिश्रीहरूका शरीरमा खटिरा निस्केका थिए। फारोले यी जादुगरहरूलाई सधैँ आफ्नो साथमा राख्दथे र तिनीहरूले उसलाई सरसल्लाह दिँदथे। तिनीहरू पहिला तीन विपत्ति र आश्चर्य कर्मका नकल गर्न सके र तिनीहरूले अरू बाँकी आश्चर्य कर्मको नकल गर्न सकेनन् र अहिले यस दण्डमा इन्साफमा तिनीहरूसँग पनि पिलो र खटिरा छ। म कल्पना गर्छु कि तिनीहरू हतार हतार छोडेर भागे होला। अनि बाह्र तेह्र पदमा भनिएको छ, तर परमप्रभुले फारोको हृदय कठोर गराउनु भयो र परमप्रभुले मोसालाई भन्नुभए झैं उनले मोसा र हारूनका कुरा सुनेनन्। फेरि परमप्रभुले मोसालाई भन्नुभयो, बिहान सबेरै उठेर फारोको सामुने हाजिर हो र त्यसलाई भन, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, मेरो आराधना गर्नलाई मेरो प्रजालाई जान दे। मित्र, हामी कतिपल्ट पढ्छौ, मेरो सेवा गर्नलाई मेरा मानिसहरूलाई जान दे। ओ, कतिपल्ट यो बिन्तीको हामी पढ्छौ, मेरो मानिसहरूलाई जान दे। अझै फारो इसरायलीहरूलाई मिश्र देश छोडेर जान इन्कार गर्दछन्। फारोको हृदय कठोर छ। अनि चौधदेखि सत्र पदमा हामी पढ्छौ, नत्र भने यसपल्ट तमाथि र तेरा अधिकारीहरू र प्रजामाथि पूरा शक्तिमा मेरो सबै विपत्तिहरू म पठाउनेछु ताकि सारा पृथ्वीमा म जस्तो कोही रहेनछ भनी तलाई थाहा होस्। किनकि यदि मैले आफ्नो हात पसारेर तलाई र तेरो प्रजालाई रूढीले प्रहार गरेको भएदेखि त पृथ्वीबाट मेटिने थिएस, तर मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तलाई जीवित राखेको छु कि सारा संसारमा मेरो नाउँको घोषणा होस्। अझै पनि मेरो प्रजालाई जान नदिएर त आफै खुब ठूलो बन्छस्। परमेश्वर फेरुन कहाँ पूरा पृथ्वीभरि आफ्नो शक्तिको प्रदर्शन देखाउन गइरहनु भएको छ। यहाँ चाहिँ परमेश्वर मानिसको क्रोधलाई उहाँको स्तुति गर्न प्रयोग गरिरहनु भएको छ। भजन संग्रह 76 दश पदले भन्छ, निश्चय नै मानिसको क्रोधले तपाईँको प्रशंसा गर्नेछ। यसपछि हामी सातौं विपत्तिको देख्छौ। 18 पदमा भनिएको छ, यसकारण भोलि यसै बेला म यस्तो घोर असिना वर्षाउनेछु जो मिश्र स्थापित भएको दिनदेखि अहिलेसम्म वर्षिएको छैन। अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्तु र जे छन् सबै चाँडै भित्रिया, किनकि मैदानमा छोडिएका र घरमा नहुलेका हरेक मानिस र पशुमाथि असिना वर्षिनेछ र ती सबै मर्नेछन्। फारोका अधिकारीहरूमध्ये ज जसले परमप्रभुका वचनको डर माने उनीहरूले आफ्ना आफ्ना नोकरहरू र गाई वस्तुहरूलाई घरभित्र हुले। अहिले प्रश्न यो छ कि यी फेरुनका वा फारोका भारदारहरूले उहाँलाई विश्वास गरे या गरेनन्। परमेश्वरले भन्नुभयो, तिमीहरूका हरेक गाई वस्तुहरू चाँडै भित्रिया। धेरै मानिसहरू परमेश्वरको वचनमा विश्वास गर्दैनन् र तिनीहरू परमेश्वरको न्यायबाट दुःख पाउँछन्। परमेश्वरले तिनीहरूलाई अवसर दिनुभयो, तर उहाँले भन्नुभएको कुरामा विश्वास गर्ने र नगर्ने भन्ने कुराको चुन्न तिनीहरूको काम थियो। अनि आज पनि यो कुरा सत्य छ। अनि 21 पदमा भनिएको छ, तर परमप्रभुका वचनको वास्ता नगर्ने चाहिँले आफ्ना आफ्ना नोकरहरू र गाई वस्तुहरू मैदानमा नै रहन दिए। यो विपत्ति सिधै इसिक कहिले कहीँ गाईको टाउको भएको देवको प्रतिनिधित्व गर्ने इसिस देवको विरूद्धमा निर्दिष्ट गरिएको थियो, जुन उर्वरताको देव र आकाशको देवीको रूपमा ठानिन्दछ। तिनी सेत र नूतको काल्पनिक छोरी, ओर्सेसको बहिनी र पत्नी र होर्सेसको आमा हुन्। यो भनाइ छ कि इसिसको आँसु नील नदीमा खस्दा नील नदीको पानी बाहिर किनारलाई नागेर आउँदछ र त्यस मुलुकमा पोषण आहार ल्याउँदछ। हसिस मिश्रको स्थायी देवी हो र असिनाको विपत्ति तिनीप्रति निर्दिष्ट गरिएको छ। यो कुराको ध्यान गर्न ध्यान दिन महत्वपूर्ण छ कि यी विपत्तिहरूले मानिस साथै पशुहरूलाई छुँदछ। 22-25 पदमा भनिएको छ, तब परमप्रभुले मूसालाई भन्नुभयो, तेरो हात आकाशतिर पसार, तेरो हात आकाशतिर पसार र सारा मिश्रभरि असिना परोस्, मिश्रभरिका मानिस पशु बारीमा उम्रने सबैमा असिना बर्सोस्। तब मूसाले आफ्नो लौरो आकाशतिर पसारे र परमप्रभुले गर्जन र असिना गर्जन र असिना पठाउनु भयो र पृथ्वीसम्म बिजुली चम्कियो अनि परमप्रभुले मिश्रमा असिना बर्साउनु भयो, असिना पर्यो र बिजुली चम्कियो। यस्तो त मिश्रको राष्ट्रको प्रारम्भदेखि भएको थिएन। असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो, असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्यो। जसले परमेश्वरलाई विश्वास गरेनन् तिनीहरूले सुरक्षाको लागि केही कुरा र ठाउँको बन्दोबस्त गर्न सकेनन्। मिश्रीहरूलाई दिइएको यो सन्देश दिने उही परमेश्वर र उही जीवित सत्य परमेश्वर हुनुहुन्छ जसले आज विश्वमा सुसमाचार दिनुहुन्छ, न्याय आइरहेको छ। मानिसहरू त्यस्तै जीवन यापन गरिरहेका छन्, मानौ केही पनि हुने छैन। अनि नूहको समयमा पनि यस्तै हालत थियो। अनि जब येशु न्यायमा आउनुहुनेछ, इन्साफमा आउनुहुनेछ, तब यस संसारमा यही नै हुनेछ। मिश्रका धेरै मानिसहरूले परमेश्वरलाई विश्वास गरेनन्, तिनीहरूले आफ्नो अविश्वासको मूल्य तिरे। परमेश्वरले आज सोध्नुहुने कुरा नै उहाँलाई विश्वास गर्नु हो। अनि 26 पदमा भनिएको छ, केवल इसरायलीहरू भएको गोसेन प्रदेशमा असिना परेन। अनि 27 पदमा, तब फारोले मोसा र हारूनलाई बोलाएर भने, यसपल्ट मैले पाप गरे, परमप्रभु धर्मी हुनुहुन्छ, म र मेरो प्रजा गलत रहेछौ। यो नै पहिलो हो फारोले पापको स्वीकार गरे। अनि 31-32 भनिएको छ, सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो र सनपाट चाहिँ फुलिसकेको थियो, तर गहुँ र कठिया गहुँमा चाहिँ प्रहार परेन, किनकि ती चाहिँ पछि पाक्छन्। अनि 34-35 भनिएको छ, तर जब फारोले पानी असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्ता पाप गरे र उनले र उनका अधिकारीहरूले आफ्नो हृदय कठोर गरे। यसरी फारोको हृदय कठोर भयो र परमप्रभुले मूसालाई भन्नुभयो बमोजिम उनले इसरायलीहरूलाई जान दिएनन्। परमेश्वर मिश्रीहरूलाई सत्यताको जान्न र तिनीहरूको झुट्टा आराधनाको अवगत गराउन प्रहार गरिरहनु भएको छ। मिश्रीहरूको अगुवा फारो निरन्तर आफ्ना हृदय कठोर पार्छन्। मित्र, वचनले भन्छ, यदि तिमीहरूले उहाँको वचन सुन्यौ भने आफ्नो हृदय कठोर नपार।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।